आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि
प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। साथै हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। श्रोता, आज हामी पवित्र धर्मशास्त्र बाइबलको अध्ययन दोस्रो राजा 1 र 2 अध्यायबाट देख्न गइरहेका छौ। पहिलो राजा 22:51 पदले हामीलाई भन्छ, आहाबको छोरा अजया सामरियामा इसरायलका राजा भए। यस बिन्दुमा दोस्रो राजामा यो कथालाई टिप्दछौ। वास्तवमा पहिलो र दोस्रो राजाको पुस्तकहरू बीच आपसमा उचित विखण्ड वा विभाजन भएको देख्दैनौ। इसरायलमा अहज्याको राज्य शासन पहिलो राजाको पुस्तकमा आरम्भ हुन्छ र दोस्रो राजाको पुस्तकमा अन्त भयो। संसारको परमेश्वरको साधनहरूको रूपमा राजा र अगमवक्ताहरूले पुजारीहरूको स्थान लिँदछ। दोस्रो राजाको पहिलो अध्यायमा हामी देख्छौ, आहाब र इजेबेलको छोरा अहज्या आफ्नो कौशिकको कोठाबाट लडेर गम्भीर चोट परेको भेटाउँछौ। दोस्रो राजा 1:1-2 पदमा भनिएको छ, आहाबको मृत्युपछि मुआब इसरायलको विरूद्धमा बागी भए। अब अहज्या सामरियामा माथिल्लो कोठाको आँखी झ्यालबाट तल खसेका थिए र तिनलाई चोट लाग्यो। यसैले तिनले समाचार भाकहरूलाई यसो भनी पठाए, गएर एक्रोनको देउता बाल जीवसित सल्लाह ल्याउ कि म यस चोटबाट निको हुन्छु कि हुँदिन। म सोच्दछु कि तिनी कौशीबाट लडेको कारण तिनी मध्यले मातेका थिए, रक्सीले मातेका थिए। अर्को कुरा हामी देख्छौ, सहायताको निम्ति परमेश्वर कहाँ जानुको सट्टामा अहज्या राजा, जसलाई आफ्नो आमा इजेबेलद्वारा महान रूपमा प्रभावित गरिएका थिए, एक्रोनको देउता बाल जबोल कहाँ म निको हुन्छु कि हुँदिन भन्ने कुरा थाहा पाउन सोधपूछ गर्न मानिसहरूलाई पठाए। यस किसिमको अहज्याको व्यवहार इसरायलको जीवित र सत्य परमेश्वरमाथि सिधै चुनौती र प्रहार थियो। तिनी जान्न चाहन्थे कि त्यस गम्भीर चोटबाट निको हुनेछ या छैन। 3-4 पदमा भनिएको छ, तर परमप्रभुका स्वर्गीय दूतले तिस्बी एलियालाई भने, गएर सामरियाका राजालाई समाचार भागसँग भेट गर र तिनीहरूलाई सोध कि इसरायलमा कुनै परमेश्वर हुनुहुन्न र तिमीहरू एक्रोनको देउता बाल जेबब कहाँ सल्लाह लिन जाँदैछौ। यसै कारण परमप्रभु यसो भन्नुहुन्छ, बिरामी परेको ओछ्यानबाट त उठ्ने छैनस् त निश्चय नै मर्नेछस्। तब एलिया गइहाले। मित्र, यहाँ हामी देख्छौ यो एलियाको एक आखिरी सेविकै थियो। एलिया राजा अहज्याको दूतहरूलाई भेट्न गए र तिनीहरूलाई यो चुनौती दिए कि इसरायलमा कुनै ईश्वर जीवित परमेश्वर छैन र तिमीहरू एक्रोनको देव बाल जबुल कहाँ सोध्न जाँदैछौ। त्यसपछि उसले तिनीहरूलाई परमेश्वरको अप्रिय रोगको पूर्व अनुमानको बताइदिए, अहज्या निको हुने छैन, तिनी मर्नेछन्। दूतहरू राजा कहाँ फर्की गए र एलियाले भनेका कुरा सुनाइदिए। अगाडि हामी देख्छौ एलियालाई परमेश्वरद्वारा सुरक्षा दिँदछ। 7-8 पदमा यस प्रकार लेखिएको छ, राजाले तिनीहरूलाई सोधे, तिमीहरूसँग भेट गरेर यसो भन्ने मानिस कस्ता किसिमका थिए? तिनीहरूले जवाब दिए, तिनी भुत्लाका लुगा लगाएका र कम्मरमा छालाको पेटी बाँधेका मानिस थिए। राजाले भने, तिनी त तिस्री एलिया हुन्। अमित्र, यस पदले हामीलाई एलियाको शारीरिक रूपको वर्णन दिन्छ र 9-10 पदमा भनिएको छ, तब तिनले एउटा कप्तान तिनका 50 मानिसको दल सहित एलिया कहाँ पठाए। ती कप्तान उक्लेर एलिया कहाँ गए, जो डाँडाको टाकुरामा बसिरहेका थिए, र तिनलाई भने, हे परमेश्वरको जन, राजाले तपाईँलाई भन्नुहुन्छ ओर्लेर आउनुहोस्। एलियाले ती कप्तानलाई जवाब दिए, यदि म परमेश्वरका जन हुँ भने स्वर्गीयबाट आगो झारेर तिमी र तिमी 50 मानिसलाई भस्म पारोस्। तब स्वर्गीयबाट आगो झरेर ती कप्तान र तिनका मानिसलाई भस्म पार्यो। यो कुराको याद राखौं कि अहज्या राजा इजेबेलको छोरा थिए, जसले एलियालाई मार्न कोशिश गरेथे। अनि यो स्पष्ट छ कि उसको गिरफ्तार र मृत्युको निम्ति निरन्तर कोशिश जारी थियो। अमित्र एलिया एक त्यस्तो व्यक्ति थिए जो त्यस दिनमा राजघराना र दुष्टतासँग सत्यको लागि सम्झौता कहिले पनि गरेनन्। ती सैनिकहरूले एलियाको कुरा सुने। एलिया कडक मिजाजको व्यक्ति थिए। अजया राजाले 5 सिपाही दलका कप्तान र तिनका दलसहित एलिया कहाँ पठाए। कप्तानले एलियालाई डाँडाका टाकुराबाट तल ओर्ली आउने आज्ञा दिए। अमित्र के कुरा चाहिँ ओर्ली आयो भने सोर्केबाट आगो जुनले कप्तान र उसका दलहरूलाई भस्म गरिदियो। 13 पदमा भनिएको छ, तब राजाले एउटा तेस्रा कप्तानलाई तिनका 50 मानिसहरूसँग पठाए। यी तेस्रा कप्तान एलिया कहाँ उक्लेर गए र तिनको सामुने घुँडा टेकेर तिनलाई विन्ती गरे, हे परमेश्वरको जन, मेरो जीवन र तपाईका यी दासहरूका जीवनप्रति निगाह राख्नुहोस्। यो कप्तानले कृपाको भीख माग्छन् र परमेश्वरले तिनलाई कृपा गर्नुहुनेछ। 15 र 16 पदमा भनिएको छ, परमप्रभुका स्वर्गीयदूतले एलियालाई भने, त्यससँग तल जाऊ, त्यससँग न डराउ। यसैले एलिया उठे र तिनीसँग राजा कहाँ तल गए। एलियाले राजालाई भने, परमप्रभु यसो भन्नुहुन्छ, के सल्लाह लिनलाई इसरायलमा कुनै परमेश्वर हुनुहुन्न र तैंले एक्रोनको देवता बाल जिबब कहाँ सल्लाह लिन समाचार भाकरलाई पठाएको छस्? यसो गरेको कारण त पसरिरहेको ओछ्यान तैंले कहिले छोड्ने छैनस्, त निश्चय नै मर्ने छस्। एलिया साहसपूर्वक परमेश्वरको न्यायको घोषणाको दोहोर्याए। 17 र 18 पदमा, तब एलियाले भनेका परमप्रभुको वचन अनुसार तिनी मरे। तिनको छोरा नभएको कारण यहुदाका राजा यहोसापातका छोरा यहोरामको दोस्रो वर्षमा योराम तिनीपछि राजा भए। अहज्याको राजकालका अरू सबै घटनाहरू र तिनले गरेका कार्यहरू के ती इसरायलका राजाहरूका इतिहासको पुस्तकमा लेखेको छैनन् र यसले उम्री र आहाबको वंशको अन्त गर्दछ। त्यसपछि दोस्रो अध्यायतिर हामी प्रवेश गरौं। यहाँ हामी देख्छौ कि एलियाको रूपान्तर। यस दोस्रो राजा दोस्रो अध्यायले एलियाको जीवनको अन्ततिरको कुरा रेकर्ड गर्दछ, तिनको आगोको रथमा माथि उचाली लगिने कुराको, अर्थात तिनी आगोको रथमा उचाली लगिन्दछन् माथि आकाश स्वर्गतिर। त्यसपछि एलिसा विशिष्टतामा आउँदछन्। त सबभन्दा पहिले हामी देख्नेछौ एलियाको प्रस्थान। दोस्रो राजा 2 अध्याय 1 र 4 पदमा भनिएको छ, जब परमप्रभुले आँधी फेरीद्वारा एलियालाई स्वर्गीयमा उठाइ लानै आँट्नु भएको थियो, तब एलिया र एलिसा गिलगाल छोडेर बाटोमा गइरहेका थिए। तब एलियाले एलिसालाई भने, तिमी यही बस, परमप्रभुले मलाई बेथेलमा पठाउनु भएको छ। तर एलिसाले भने, परमप्रभुको जीवन र तपाईँको जीवनको शपथ खाएर म भन्दछु, म तपाईँलाई छोड्ने छैन। अनि तिनीहरू बेतेलमा झरे। बेथेलमा अगमवक्ताहरूको दलले एलिसा कहाँ आएर सोधे, परमप्रभुले आज तपाईँका मालिकलाई तपाईँबाट लैजानुहुनेछ भनी के तपाईँलाई थाहा छ? एलिसाले भने, हो मलाई थाहा छ, तर त्यस विषयमा केही नभन। तब एलियाले तिनलाई भने, एलिसा तिमी यहीँ बस, परमप्रभुले मलाई यरिहोमा पठाउनु भएको छ। अनि तिनले जवाब दिए, परमप्रभुको जीवन र तपाईँको जीवनको शपथ खाएर म भन्दछु, म तपाईँलाई छोड्ने छैन। अनि तिनीहरू यरिहोमा गए। एलिया एलिसालाई त्यही बसाइराख्न कोशिश गरिरहेका छन्। एलियाले एलिसाले एलियालाई छाड्ने छैनन्, किनभने तिनी जान्दछन् कि एलिया त्यस कुनै दिन पृथ्वी छोड्न गइरहेका छन्। एलिया उपस्थित हुन चाहन्छन् जब परमप्रभुले उसलाई स्वर्गमा उठाइलानुहुन्छ। 5 पदमा, यरिहोमा अगमवक्ताको दल एलिसा कहाँ आएर सोधे, परमप्रभुले आज तपाईँका मालिकलाई तपाईँबाट लैजानुहुनेछ भन्ने तपाईँलाई थाहा छ? तिनले भने, हो मलाई थाहा छ, तर त्यस विषयमा केही नभन। चाखलाग्दो कुरा के छ भने, आज पनि हामी देख्छौ कि मानिसहरू जानकारीको वा सूचनाको निम्ति सब प्रकारका मानिस र स्थानहरूमा फर्किरहेका छन्। आजकल मानिसहरू ज्योतिषीहरू तन्त्र मन्त्र गर्ने व्यक्तिहरूसँग सरसल्लाह भाग्य अर्थात भूत वर्तमान र भविष्यकालका जानकारीको निम्ति गइरहेका छन्। मानिसहरू आज हरेक कुरामा फर्किरहेका छन् जीवित परमेश्वर कहाँ बाहेक। मित्र, तपाई यी क्षेत्रहरूबाट कति पनि जानकारी पाउनुहुने छैन जुन तपाई जीवित परमप्रभुबाट पाउन सक्नुहुन्न। अगमवक्ताका दलहरूसँग एलिया गइरहेका छन् भन्ने जानकारी पाएका थिए, तर एलिसाले पहिले नै यसको बारेमा जान्दथे। तिनीहरूले उसलाई कुनै नयाँ कुरा भन्न सकेनन्। 6 देखि 8 पद, तब एलियाले तिनलाई भने, त्यही बस, परमप्रभुले मलाई यर्दन नदीमा पठाउनु भएको छ, अनि एलिसाले जवाब दिए, परमप्रभुको जीवन र तपाईँको जीवनको शपथ खाएर म भन्दछु, म तपाईँलाई छोड्ने छैन। यसैले यी दुवै अघि हिँडे। 50 जना अगमवक्ताहरूले तिनीहरूलाई पछ्याए र यर्दन नदीको किनारमा एलिया र एलिसा अडिएको ठाउँतिर हेर्दै निकै टाढामा उभिए। एलियाले आफ्नो खास्टो उतारे र त्यो बेरेर यर्दन नदीको पानीलाई त्यसले हिर्काए। पानी देब्रे र दाहिनेतिर दुई भाग भयो र तिनीहरू सुक्खा जमीनमा हिँडेर पारी गए। मित्र, यो समयभन्दा कमसे कम 500 वर्ष पहिले परमेश्वरले यहोशू र इसरायलीहरूको लागि यो यर्दन नदीलाई दुई फ्याकमा विभाजन गर्नुभएको थियो। अहिले उहाँ त्यही आश्चर्य कर्म एलिया र एलिसाको निम्ति दोहोर्याउनुहुन्छ। 9 र 10 पदमा भनिएको छ, नदी पार गरिसकेपछि एलियाले एलिसालाई भने, तिमीबाट उठाएर लान अघि म तिम्रो निम्ति के गरौं? तपाईँको आत्माको दोब्बर भाग पाउने हक मलाई दिनुहोस्। एलिसाले जवाब दिए। एलियाले भने, तिमीले त गाह्रो कुरा पो माग्यौ, तापनि तिमीले मलाई तिमीबाट उठाइ लगेको देख्यौ भने त्यो तिम्रो निम्ति हुनेछ, होइन भने पाउने छैनौ। मित्र, यो कुराको नचुकाउनुहोस्। एलिसा वास्तवमा एलिया भन्दा महान अगमवक्ता थिए। तिनीसँग आफूमाथि दोब्बर भाग परमेश्वरको आत्मा थियो। 11 पदमा भनिएको छ, जब तिनीहरू बात मार्दै अघि हिँडिरहेका थिए तब 81 एउटा अग्निमय रथ र घोड़ाहरू देखा परे र दुईलाई एक अर्काबाट अलग गरेर एलिया भुमरीमा माथि स्वर्गतिर लगिए। अगाडि हामी देख्छौ एलिसाले एलियाको आत्माको दोब्बर भाग आत्मा पाउँदछन्। 12-14 एलिसाले यो देखेर कराए भने, हे मेरो पिता, इसरायलका रथहरू र घोडचढीहरू। अनि एलिसाले एलियालाई फेरि देखेनन्। त्यसपछि तिनले आफ्नो लुगा समातेर दुई भागमा च्याते। एलिसाले एलियाको खसेको खास्टो उठाए र फर्केर यर्दन नदीको किनारमा उभिए। तब त्यहाँ तिनले एलियाको खसेको खास्टोले पानीलाई हिर्काए। तिनले सोधे, परमप्रभु एलियाका परमेश्वर, अब कहाँ हुनुहुन्छ त? जब तिनले पानीलाई हिर्काए तब त्यो दाहिने र देब्रेतिर दुई भाग भयो र तिनी पारी तरे। यो मानिस एलिसा एलियाको स्थान लिइरहेका छन् र उसले आफ्नो विश्वासको प्रदर्शन गर्दछन्। उसले एलियाको कपडालाई लिन्छन् र एलियाले जस्तै पानीलाई हिर्काए। शक्ति न पोषकमा न एलियामा छ, शक्ति परमेश्वरमा छ र एलिसा त्यो जान्दछन्। एलिसासँग एलियाको जस्तै विश्वास, अनि यो विश्वास एलिसाको परमेश्वरमा थियो। एलिसा प्रश्न गर्दछन्, एलियाको परमेश्वर कहाँ हुनुहुन्छ? मित्र, यो आज महत्वपूर्ण प्रश्न हो। सहायताको निम्ति कुनै पुरूष वा स्त्रीतिर हेर्नको सट्टामा वा कुनै विधि र नक्कली समाधानतिर हेर्नको सट्टामा, जस्तो कि धेरै मानिसहरू गर्दछन्, किन इसरायलको परमेश्वरतिर नहेर्ने? उहाँ जीवित परमेश्वर हुनुहुन्छ, उहाँ कहाँ हेर्नुहोस्। एलिसाले एलियाको कपड़ा लिए र पानीलाई हिर्काए, तब पानी दुई भाग भयो र उसले आफ्नो जीवनमा नयाँ विकासको नयाँ स्थितिको आरम्भ गर्न यर्दन नदी पार गरे। 15 र 16 पदमा भनिएको छ, त्यो दृश्य हेरिरहने यरियोबाट आएका अगमवक्ताहरूको दलले भन्यो, एलियाको आत्मा एलिसामाथि परेछ। तब उनीहरू तिनलाई भेट्न आए र तिनको अघि भुइँसम्म घोप्टो परे। उनीहरूले भने, हेर्नुहोस्, हामी तपाईँका दासहरूसँग 50 जना सुयोग्य मानिसहरू छन्। तिनीहरू गएर तपाईँका मालिकलाई खोज्ने अनुमति दिनुहोस्। सायद परमप्रभुका आत्माले तिनलाई उठाएर कुनै पहाड़ी अथवा कुनै बेसीमा राखिदिनु भएको छ कि? तिनले भने, अह, तिनीहरूलाई नपठाऊ। ती 50 जना अगमवक्ताहरू, जसलाई त्यस दिनको धर्म विज्ञानमा विद्यार्थीहरू थिए, जसले एलिया यर्दन नदी दुई भागमा एलियाले गरेको र वारी तरेर आएको अझै हेरिरहेका थिए र एलिसा कहाँ तिनीहरू आए अहिले, तर तिनीहरूले एलिया वास्तवमा स्वर्गीयमा उठाइ लगिए भन्ने कुरामा शंका गरे। तिनीहरूले शंका गरे कि परमेश्वरले एलियालाई कहीँ एकान्त स्थानमा फ्याँकिदिनुभयो। ओ मित्र, तिनीहरूसँग परमेश्वरप्रति कस्तो हास्यास्पद विचार थियो। 17 र 18 पद, तर उनीहरूले तिनलाई लज्जित पारुन्जेल जिद्दी गरि नै रहे, यसकारण तिनले भने, तिनीहरूलाई पठाओ। अनि उनीहरूले 50 जना मानिसहरूलाई पठाए। तिनीहरूले 3 दिनसम्म खोजे तापनि एलियालाई फेला पार्न सकेनन्। जब तिनी यरियोमा नै छँदा तिनीहरू एलिसा कहाँ फर्केर आए, तब तिनले तिनीहरूलाई भने, के मैले तिमीहरूलाई नजानु भनी भनेको थिइन र? एलिया वास्तवमा स्वर्गीयमा उठाइ लगिएको थियो र खोज तलास गर्ने कुनै जरूरत थिएन र एलियाले तिनीहरूलाई भने कि मैले तिमीहरूलाई नजानु भने पहिले नै भनेको थिइन र? त्यसपछि हामी देख्छौ जेरिको शहरका मानिसहरू एलिसा कहाँ समस्याहरू लिएर आएको। 19-22 पद, त्यस शहरका मानिसहरूले एलिसालाई भने, हे प्रभु, हेर्नुहोस् कि यो नगर राम्रो गरी बसालिएको छ, तर यहाँको पानी दूषित छ र केही उम्रन्दैन। तिनले भने, एउटा नयाँ बटुको मका ल्याऊ र त्यसमा नुन हाल। यसैले तिनीहरूले त्यो ल्याए। तब तिनी पानीको मूलमा गएर त्यहाँ त्यो नुन छर्केर भने, परमप्रभु येशू भन्नुहुन्छ, मैले यस पानीलाई विशुद्ध तुल्याएको छु, त्यसले अब कहिले मृत्यु ल्याउने छैन न केही नम्रने गराउनेछ। एलिसाले भनेको वचन अनुसार आजको दिनसम्म त्यो पानी स्वस्थकर रहेको छ। एलिसाले तितो पानीलाई मिठो पानी बनाए वा दूषित पानीलाई विशुद्ध बनाइदिए। यो उसको दोस्रो आश्चर्य कर्म थियो। अहिले मित्र, एलिसा एलियाको उत्तराधिकारीको रूपमा आए। धेरै क्षेत्रहरूमा एलिसा र एलिसा एलिया भन्दा महान थिए, किनकि एलियाले भन्दा एलिसाले धेरै आश्चर्य कर्महरू गरेथे। एलिया आम जनसाधारणको व्यक्ति थिए भने एलिसा व्यक्तिगत रूपमा व्यक्ति विशेषहरू कहाँ सेविकै गर्थे। उसको सेविकै मुख्यतया यस क्षेत्रमा भएकोले गर्दा यो एलियाको जस्तो चाखलाग्दो र नाटकीय छैन। एलियाको ठिक विपरीत तिनी नम्र व्यक्ति थिए। एलिसा आफ्नो सेविकाईको आरम्भमा जवान थिए। यस समयमा तिनी यर्दन पारीबाट फर्केर आइरहेका थिए, जहाँ एलियालाई अग्निमय रथमा स्वर्गीयतिर उठाइ लगिए। यस घटनाको खबरहरू पूरा राष्ट्रभरि नै फैलियो। धेरै मानिसहरूले एलिसा बेतेलमा आएको कुरा थाहा पाए। बेतेलको मतलब परमेश्वरको घर। अनि यो सबभन्दा पहिले अब्राहमद्वारा उल्लेख गरिएको थियो, त्यसपछि याकुबद्वारा उल्लेख गरिएको थियो, तर बेतेल यसको नाम अनुसारको जीवनयापन गरेन। राज्यको विभाजनको समयमा यरोबमले, तपाईंलाई यादै होला, यरूसलेममा पूजा गर्न जान नपरोस् भनेर इसरायलीहरूको निम्ति आराधना गर्न एउटा सुनको बाछाको मूर्ति बेतेलमा खड़ा गरिदिएका थिए। उही समयमा बेतेलमा झुटा अगमवक्ताहरूको स्कूल थियो, पाठशाला थियो। यो निश्चय नै यहुदामा भएको अगमवक्ताहरूको स्कूलको नक्कल थियो। अनि यस्तै वातावरणमा बेतेलमा मानिसहरूलाई शिक्षा दिइएको थियो। तिनीहरू ईश्वरहीन थिए। अहिले एलिसा बेतेलतिर लाग्छन्। 23 पदमा भनिएको छ, त्यहाँबाट एलिसा उक्लेर बेथलेहममा गए। जब तिनी बाटोमा गइरहेका थिए, शहरबाट ससाना ठिटाहरू आएर तिनलाई यसो भन्दै जिस्क्याउन लागे, ए मुडुले, माथि जाऊ। यस पदमा उल्लेखित साना ठिटाहरू को थिए भन्ने सम्बन्धमा धेरै मानिसहरू सोच्दछन् कि तिनीहरू साना बालकहरू, फुच्चेहरू थिए। अमित्र, म तपाईँलाई स्पष्ट गर्न चाहन्छु कि यहाँ उल्लेखित साना ठिटाहरू हिब्रू शब्दमा नार वा नहार भनिन्छ। यो शब्द ईसाको निम्ति पनि प्रयोग गरिएको थियो जब तिनी 28 वर्षका थिए, अनि युसुफको सम्बन्धमा पनि प्रयोग गरिएको थियो जब तिनी 39 वर्षका थिए। साथै लूतको घर लुट्ने सदोमीहरूको निम्ति पनि यो शब्द प्रयोग गरिएको छ। तपाईँ पत्ता लगाउनुहुनेछ कि यो शास्त्रमा अर्को स्थानमा पनि प्रयोग गरिएको छ, र यसले साना नाबालक केटाकेटीहरूको संकेत गर्दैन। उदाहरणको निम्ति पहिलो राजा 12:8 पदले भन्छ, ती बुढा प्रधानहरूले दिएका सल्लाहलाई रहबमले इन्कार गरे, त्यसपछि तिनले आफूसँग बढेका जवान भारदारहरूको सल्लाहलाई ग्रहण गरे। मित्र, यस पदमा उल्लेखित जवान भारदार वा मानिसको अनुवाद उही एउटै यस दोस्रो राजा 2:23 पदमा उल्लेखित साना ठिटाहरूको अनुवाद गरिएको शब्द नै हो, वा अर्को शब्दमा दोस्रो राजा 2:23 पदमा उल्लेखित साना ठिटाको हिब्रू शब्दको नार वा नहार, अनि उही शब्द पहिलो राजा 12:8 पदमा उल्लेखित जवान भारदारहरूको अनुवाद हो। अनि मलाई यो कुरामा निश्चय छ कि कसैले पनि विश्वास गर्दैनन् कि रहबमले सल्लाहको निम्ति साना बच्चाहरूसँग परामर्श लिइरहेका थिए। मित्र, तिनीहरू जवान थिए। जब समुएल यिसीको छोरा मध्ये एकजनालाई राजाको रूपमा अभिषेक गर्न आए, तपाईँले यादै होला, तिनको छोराहरू हुर्केका जवान थिए। जब तिनीहरू एकपछि अर्को गरी समुएल कहाँ देखा परे, उसले यिसीलाई भने, के यी सबै तिम्रा बच्चाहरू हुन्? अमित्र, बच्चा शब्द दोस्रो राजा 2:23 पदमा प्रयोग गरिएको एउटै शब्द हो। यो शब्द यिसीको बढेका जवान छोराहरूको वर्णन गर्न प्रयोग गरिएको थियो। यिसीको सबभन्दा कान्छो छोरा त्यहाँ थिएन। अमित्र, एलिसाको मजाक उडाउने केटाहरूको ती वास्तवमा को थिए भने तिनीहरू साना बच्चाहरू थिएनन्। तपाईँ यो शब्द शास्त्रमा धेरै जग्गामा प्रयोग भएको पाउनुहुन्छ, अनि प्रत्येक ती अन्य स्थानमा तपाईँ जवान मानिसको अनुवाद भएको पाउनुहुन्छ। यहाँ उल्लेखित ससाना ठिटाहरू जवान केटाहरूको झुण्ड थियो। तिनीहरू झुट्टा अगमवक्ताहरूको विद्यार्थीहरू थिए। तिनीहरू एक ग्याङ थिए जसले एलिसाको मजाक र खिल्ली उडाइरहेका थिए। तिनीहरूले भने, ए मुडुले, जाऊ जाऊ। तिनीहरूले वा तिनीहरूको भनाइको तात्पर्य के थियो? तिनीहरूले एलिया जिउँदै स्वर्गमा स्वर्गीय रहण भए जस्तै उही कुरा गर्नलाई भनिरहेका थिए। तिनीहरू भनिरहेका थिए, किन त एलिया जस्तै माथि स्वर्गीयमा उचाली जाँदैनस्। तिनीहरू शास्त्रमा भएको सत्यको अर्थात परमेश्वरले यस पृथ्वीबाट आफ्ना जनहरूलाई उठाइ लानुहुनेछ भन्ने तथ्यमा हँसी मजा खिल्ली उडाउने उडाइरहेका थिए। अनि यही नै मनोवृत्तिको पत्रुस भन्छन् कि आखिर दिनहरूमा फेरि पृथ्वीमा प्रकट हुनेछन्। दोस्रो राजामा उल्लेखित घटना हामीलाई यसकारणले दिएको छ, परमेश्वरले त्यस व्यक्तिलाई इन्साफ गर्न इरादा गर्नुभएको छ जसले ख्रिष्टको दोस्रो आगमनको हँसी मजा उडाउँछ। दोस्रो पत्रुस तीन अध्याय तीन र चार पदले भन्छ, पहिले नै यो जान कि पछि पछिका दिनहरूमा गिल्ला गर्नेहरू गिल्ला गर्दै तिनीहरूका आफ्नै अभिलाषामा यसो भन्दै आउनेछन्, उहाँको आगमनको प्रतिज्ञा कहाँ गयो? किनभने सृष्टिको शुरूदेखि जस्तै गरी सबै कुरा चलिआएका छन्। आखिरी दिनको अवधिमा पृथ्वीमा त्यहाँ त्यस्ता व्यक्तिहरू हुनेछन् जो ख्रिष्टको आगमनको बारेमा विश्वासीहरूलाई हँसी मजा उडाउनेछन्। तिनीहरू यसो भन्नेछन्, मामला के हो? तिमी आजसम्म माथि उठाइ लगेका छैनौ? तिमी आज यताउता झुण्डिरहेका छौ? मैले सोचे तिमी गइसक्यौ। यस किसिमको कुरा गिल्ला गर्नेहरूले विश्वासीहरूलाई भन्नेछन्। धेरैले पहिले नै भनिसकेका छन् कि उहाँको आगमनको चिन्ह कहाँ छ। अनि यस कारणको लागि हामी आज अति नै होसियार हुनुपर्छ। ख्रिष्टको दोस्रो आगमनको बारेमा कुन किसिमको शिक्षा दिन्छन्? हामीले परमेश्वरको वचन अनुसार विश्वास गर्नुपर्छ। यसरी हामी देख्छौ दोस्रो राजा दण्डको सानो तस्विर हो जुन ती मानिसहरूका आउनेछ जो पृथ्वीमा ख्रिष्टको आगमनको खिल्ली उडाउनेछन्। यो भयानक दण्ड हो। चौबीस पदमा भनिएको छ, तिनले फर्केर तिनीहरूलाई हेरे परमप्रभुको नाउँमा श्राप दिए। तब जंगलबाट दुईवटा भालु आएर तिनीहरू मध्येका 42 जना ठिटालाई फराए। मित्र, कुनै पनि विश्वासी वा प्रचारकको निम्ति ख्रिष्टको स्मरत्वको र उहाँको पहिलो आगमनमा जुन काम गर्नुभयो सो कुराको इन्कार गर्ने काम भयानक कुरा हो। ख्रिष्टको दोस्रो आगमनको खिल्ली उडाउनु र इन्कार गर्ने काम भयानक कुरा हो। यसले अति नै कठोर दण्ड ल्याउँदछ। यो कुराको ध्यान दिनुहोस्। तिनीहरूले एलिसालाई मुडुले भने, मतलब हामी यस मानिसको रूपको बारेमा केही झलक यहाँ देख्छौ कि तिनी मुडुले थिए। परमेश्वरको वचनमा दण्डको बारेमा भन्ने धेरै कुरा छ। उसले ती खिल्ली उडाउनेमाथि श्राप दिए। एलिसा यहाँ एलिया जस्तो देखिन्छन् चरित्रमा, अनि उही समयमा उसलाई प्रभु येशू ख्रिस्ट जस्तै देखिन्छन् जसले भने मती 11:21 पदमा, धिक्कार तलाई ए कुराजेन, धिक्कार तलाई ए बेत्सेदा, किनकि तिमीहरूमा भएका शक्तिशाली कामहरू टायर र साइडोनमा भएको देखि तिनीहरूले उहिले नै भाङ्रा र खरानी लगाएर पश्चाताप गरिसक्ने थिए। उहाँ निरन्तर आफ्नो भनाइलाई जारी राख्नुहुन्छ। मती 11:23 पदमा, ए कफर्नुम, कि त स्वर्गीयसम्म उचालिने छस् र त नरकसम्म झारिने छस्, किनकि तमा भएका शक्तिशाली कामहरू सदोमा भएदेखि त यो आजको दिनसम्म रहिरहने थियो। मित्र, यो दण्ड हो।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679, 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।